तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
नमस्ते, एसबीएस नेपालीको यो अर्को प्रस्तुतिमा स्वागत छ। पडकास्टमा अब पालो भएको छ कार्यस्थलीय यौन दुर्व्यवहार बारे एक रिपोर्ट सुन्ने। अस्ट्रेलियन मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहार भोगेका 300 भन्दा बढी मानिसहरूको अनुभवमा आधारित एक प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा नीतिगत र व्यावहारिक अभ्यास बीच देखिएको खाडललाई सम्बोधन गर्न 11 महत्वपूर्ण सिफारिशहरू प्रस्तुत गरिएका छन्। यसबारे विस्तृत रिपोर्ट सुनौ सपना फुयालबाट। शुरूमा चेतावनी, हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस सामग्रीमा समावेश गरिएका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छ।
धेरै व्यक्तिहरूका लागि आफूले काम गर्ने ठाउँमा यौन दुर्व्यवहारको उजुरी गर्नु केवल गुनासो गर्नु मात्र होइन, कार्यस्थलमा यौन दुर्व्यवहार रोक्न र अन्त्य गर्न कानूनी प्रावधानहरू भए पनि नीति र व्यवहार बीच अझै ठूलो अन्तर भएको विज्ञहरू र पीड़ितहरू बताउँछन्। त्यस्तै अस्ट्रेलियन मानवाधिकार आयोगले पनि सबैभन्दा कमजोर अवस्थामा रहेका कामदारहरूलाई सहयोग गर्न अझै धेरै काम गर्न आवश्यक रहेको बताउँछ। डाक्टर अनाखोडी अस्ट्रेलियाको यौन भेदभाव सम्बन्धी आयुक्त हुन्। उनी एसपीएससँग कुरा गर्दै भन्छन् कि वास्तविक परिवर्तन ल्याउन नेतृत्वदायी व्यक्तिहरूले स्पष्ट र ठोस कदम चाल्नुपर्छ।
What we need to see is leaders stepping up, so that CEOs, directors of boards, managers, supervisors, but everyone within a workplace to make sure that people are safe and respected at work. And how we can then create a culture where it's not okay to not be respectful within a workplace. We need to ensure that our workplaces are diverse, that there is cultural diversity, people with disability at all levels within an organisation.
आयोगको नयाँ प्रतिवेदन स्पिकिङ फ्रम एक्सपिरियन्सले विभिन्न पृष्ठभूमिका कामदारहरूले कार्यस्थललाई सुरक्षित बनाउन के चाहन्छन् भन्ने बुझाइमा देखिएको अन्तरलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। कार्यस्थलमा यौन दुर्व्यवहार केवल लैङ्गिक भेदभाव मात्र नभई यो विविध किसिमको विभेद र अपमानको दोहोरो असर भोगिरहेका व्यक्तिहरूमा बढी देखिने डाक्टर कोडी बताउँछिन्।
Harassers definitely do choose who they are harassing, so they'll choose the person who's on a temporary visa or who really needs this job and who can't afford to let it go. So they use that vulnerability as a way of protecting themselves. So workplaces and bosses and supervisors need to be conscious of that, particularly where there are systems in place or locations within a workplace. You can create safety within a workplace through systems as well as through the way in which you deal with the person who's experienced workplace sexual harassment.
अस्ट्रेलियन मानवाधिकार आयोगका अनुसार 3 मध्ये 1 जना अस्ट्रेलियनले कार्यस्थलमा यौन दुर्व्यवहारको अनुभव गरेका छन्। यो संख्या अरू केही समूहमा अझ चिन्ताजनक छ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये लगभग 48% र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूमध्ये 56% यौन दुर्व्यवहारको अनुभव गरेका छन्। अस्थायी वा असुरक्षित रोजगारमा कार्यरत एलजीबीटीआईक्यू प्लस समुदायका सदस्य, सांस्कृतिक वा भाषिक रूपमा विविध पृष्ठभूमिका व्यक्ति र अपाङ्गता भएका मानिसहरू यस्तो दुर्व्यवहारको शिकार हुने सम्भावना बढी हुन्छ। तर उनीहरूले यस्तो अवस्थालाई रिपोर्ट गर्न सुरक्षित महसुस गर्ने सम्भावना समेत कम देखिन्छ। प्रभानन्द गोपाल एक सम्मानित मानवाधिकार वकिल तथा एलोभेट कन्सल्टिङ पार्टनर्सकी संस्थापक हुन्। उनको संस्थाले कार्यस्थललाई सुरक्षित, सम्मानित र समावेशी बनाउन अरू संस्थाहरूसँग मिलेर काम गर्छ। उनी भन्छन् कि नेताहरूले आफ्नै अज्ञानता वा कमजोरीहरू बुझ्नुपर्छ र प्रभावितहरूको आवाज केन्द्रमा राख्नुपर्छ।
We know that sexual harassment isn't just about gender, it's about power. And people who do sit at that intersection of racism, sexism, ableism, for example, are often more exposed and less protected. And as a woman of colour, I've seen how these layers of discrimination compound. When it comes to leaders, it starts with really listening, even when it's uncomfortable. So I'm briefing board directors and leaders and middle management almost every day in my day job. And it's very easy for me to talk about workplace sexual harassment. But the moment you start talking about racism in the workplace, that's when there's a bit of discomfort.
पछिल्लो दशकमा राष्ट्रिय नीति परिवर्तन भएको र रोजगारदातामाथि थप जिम्मेवारी आएको मानिन्छ तर विज्ञहरू भन्छन् अहिलेसम्म पनि नीतिगत र व्यवहारिक खाडल कायम नै छ 300 भन्दा बढी पीड़ितहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले देखाए अनुसार मानिसहरूले उजुरी गर्नु पहिले उनीहरूले सुरक्षित महसुस गर्नुपर्ने हुन्छ सन् 2022 यौन भेदभाव ऐनमा पोजिटिभ ड्युटी वा सकारात्मक काम भन्ने कानूनी दायित्व थपिएको थियो यस अनुसार रोजगारदाताहरूमा कार्यस्थलमा यौन दुर्व्यवहार रोक्न र हटाउन सक्दो प्रयास गर्नुपर्ने कानूनी दायित्व छ प्रभानन्द गोपाल आफूले यो दायित्व पालना नगर्ने संस्थाहरूलाई जरिवाना लगाउने सिफारिसको समर्थन गर्ने बताउँछिन्
The positive duty regime under the Federal Sex Discrimination Act doesn't have civil penalties attached to it. So if someone doesn't comply with the commission's compliance notice, that organisation can be taken to the federal court where the federal court can make any order it sees fit. But unlike, say, your work health and safety regime, the commission's enforcement powers are quite limited.
कार्यस्थलमा यौन दुर्व्यवहार केवल कार्यस्थलको सीमाभित्र सीमित हुँदैन यसले मानसिक स्वास्थ्यमा असर पुर्याउनुका साथै सामाजिक रूपमा एक्लो बनाउँछ डाक्टर सिजोटान मेलबर्न विश्वविद्यालयको क्रिमिनोलोजीका प्राध्यापक हुन् उनले आप्रवासी र शरणार्थी महिलाहरूको कार्यस्थल अनुभवबारे विभिन्न प्रतिवेदनहरू सहलेखन गरेकी छिन् उनी भन्छिन् विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू आफूले भोगेको दुर्व्यवहारलाई प्रष्ट पार्न कठिन महसुस गर्छन् अझ कतिपय अवस्थामा उनीहरूलाई अस्ट्रेलियन संस्कार नबुझेको भनेर व्यवस्था गरिन्छ
Some migrant and refugee women might be on employer sponsored visa, which makes it very hard for them to even report or think about reporting because they would then have to consider the consequences that it could have on their visa status, which also links to their right to remain in the country. And also the other issue that was also mentioned in the report was that a lot of times when they do try to say that, you know, this is what happened to me or this person had said this really horrible thing to me, often the response that they could get is that, you know, this is just a joke, or this is part of the Australian culture. You just need to learn the Australian culture in that way. So it was seen as a problem on their part that there was a lack of understanding.
Report jari rahanecha ekaichin yo choto visram. प्रतिवेदनमा उठाइएको अर्को समस्या भनेको मानिसहरूलाई यौन दुर्व्यवहारका विभिन्न स्वरूपबारे जानकारीको अभाव छ धेरैजसो अवस्थामा यौन दुर्व्यवहारलाई हिंसात्मक कार्यको रूपमा लिइन्छ तर यो निकै गुप्त रूपमा मजाक वा हल्का कुराको रूपमा पनि हुन सक्छ डाक्टर आनाकोडी भन्छन् कि यदि यौन दुर्व्यवहार के हो भन्ने प्रष्ट बुझाइ छैन भने रोजगारदाताले यसलाई सही तरिकाले सम्बोधन गर्न सक्दैनन्
There have been significant changes over the last decade coming out of the Me Too movement and a greater understanding of workplace sexual harassment, but we still need to build our understanding of what constitutes workplace sexual harassment. So while many people understand touching, unwanted sexual touching to be workplace sexual harassment, we need to think about messaging of sexual content or of leering or staring at someone in a sexual way or suggesting sexual acts with that person. All of those things also constitute workplace sexual harassment.
प्रतिवेदनमा नीति निर्माताहरू र संस्थाहरूका लागि 11 वटा सिफारिसहरू प्रस्ताव गरिएका छन् यी सबै सिफारिसहरू सुरक्षा सूचनामा पहुँच हुनुपर्ने आवाज सुन्ने समर्थन प्राप्त गर्ने र न्याय तथा जवाफदेहितासम्म पहुँचका अवरोधहरू खटाउने कुरामा केन्द्रित छन् डाक्टर ट्यान भन्छन् कि धेरै व्यक्तिहरूले औपचारिक उजुरी कहिले गर्दैनन् तर जसले उजुरी गरे उनीहरूले प्रक्रिया सजिलो बनाएको बताएका छन्
In the very first instance, most of them felt comfortable and secure with their direct supervisors, so there was, you know, immediate support from management level. The other thing was also assurance that this would not impact on their visa status or their financial security, or that, you know, that they would not have to face small talk in the office, which was another thing that women had talked about as impacting on their mental well-being and things that they would consider as impacting on their decisions. Like, they felt like they were punished on a social level for speaking up or for complaining.
प्रभानन्द गोपाल रोजगारी दिने संस्थाहरूले आफ्नो कार्यस्थलको समस्या बुझ्न समय खर्च गर्न आवश्यक रहेको बताउँछिन्.
Firstly, it's about really understanding the nature and prevalence of sexual harassment in their workplace by speaking to their workers and consulting, particularly those from marginalized groups, not only about what they're experiencing, but asking what they need to feel safe, then investing in real quality education and training for leaders and workers, and then ensuring their policies and reporting processes are trauma-informed and culturally safe. So going beyond that ticker-box approach to really investing in quality, effective measures to prevent and respond to sexual harassment.
आयुक्त आना कोडी भन्छन् यो प्रतिवेदन आयोगको रेस्पेक्ट एट वर्क एजेन्डाको एक महत्वपूर्ण अन्तिम चरण हो र सिफारिसहरूमा छलफल भइरहँदा अझै धेरै काम गर्न बाँकी छ तर पीडितहरूले आफ्नो कथा सुनाएको साहसलाई कदर गर्न आवश्यक रहेको उनी बताउँछिन्.
The people that we heard from, how strong and determined they were in trying to make our workplaces fairer and safer for everyone, that they wanted to share their stories so that we could act on them and ensure that other people didn't have to go through what they had gone through.
SBS न्यूजका लागि सिडनी ल्याङद्वारा तयार पारिएको रिपोर्ट SBS नेपालीमा सुन्नुभयो सपना फुयालबाट. र यो सँगै यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक र यौन हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800 रिस्पेक्टलाई 1800-737-732 फोन गर्नुहोस् वा 1800respect.org.au जानुहोस्. आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस्.
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् SBS अडियो एप वा वेबसाइटमा. यो हो SBS नेपाली, SBS साउथ एसियनमा.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.